यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा मुख्य समाचार। नेकपा भित्र चर्किएको विवाद समाधानका लागि दुई अध्यक्ष बीच वार्ता, सहमतिको खाका तयार पार्न चार नेतालाई जिम्मेवारी। नेपालमा कोरोना भाइरस संक्रमित मध्ये अहिलेसम्म 41.5% निको भई घर फर्किएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा सर्ने सम्भावना नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भर्न शुरू, मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान मेलम्ची आयोजनाको आग्रह। र भारतको उत्तर प्रदेश स्थित गाजियाबाद जिल्लामा मैनबत्ती बनाउने कारखानामा आग लागि हुँदा कम्तीमा 8 जनाको मृत्यु। अब समाचार विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र चर्किएको विवाद समाधान र पार्टी अध्यक्ष द्वयबीच सहमति खोज्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा पार्टीको आन्तरिक समस्याको समाधान र अध्यक्ष द्वयबीच सहमतिको खाका तयार पार्न महासचिव विष्णु पौडेल र स्थायी समितिका सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई गृह कार्य गर्ने जिम्मेवारी दिइएको छ। भोलि बिहान अध्यक्ष द्वयबीच पुनः छलफल हुने बुझिएको छ। अध्यक्ष द्वयबीच सहमति जुटाउने उद्देश्यले हिजो शनिबार बोलाइएको स्थायी समिति बैठक भोलि सोमबारसम्मको लागि स्थगित गरिएको छ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेताहरू झलनाथ खना र माधव कुमार नेपालले आज भेट गर्नुभएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। बैठकमा पार्टीको 14 महाधिवेशनलाई असर नपर्ने गरी पार्टीको आन्तरिक कार्यतालिकालाई मिलाउने विषयमा छलफल केन्द्रित रहेको पार्टीका केन्द्रीय सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो। मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी सुन्दरी जलसम्म ल्याउने सुरुङ परीक्षणका लागि आजबाट सुरुङमा पानी भर्न शुरू गरेको छ। खानेपानी मन्त्रालयले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सुरुङमा पानी भर्ने काम शुरू भएसँगै आयोजना नयाँ चरणमा प्रवेश गरेको जानकारी दिएको छ। खानेपानी मन्त्री बिना मगरले सुरुङमा पानी पठाएपछि परीक्षणका निश्चित प्राविधिक मापदण्ड पूरा गरेर चाँडै नै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गरिने जानकारी दिनुभयो।
आजबाट हामीले पथान्तरणको काम शुरू गर्यौं र आवश्यक टेस्टिङ प्रक्रिया सकेर हामी आवश्यक नेतृत्वसँग छलफल गरेर हामी उद्घाटनको मिति तय गर्नेछौ। त्यो उद्घाटनको मिति पनि धेरै टाढा छैन। हामी छिट्टै नै उद्घाटनको मिति तय गरेर आम जनतालाई पानी घर घरमा पुर्याउने कुरोको हामी सुनिश्चित गर्नेछौ।
आयोजनाले सुरुङमा पानी भर्न 15-20 दिन लाग्ने अनुमान गरेको छ। भरिएको सुरुङलाई 10 दिनसम्म यथास्थितिमा राखिनेछ। त्यसपछि थप 10-15 दिन लगाएर सुरुङ खाली गरेपछि थप 7 दिन पूर्ण परीक्षणपछि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ। मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान आग्रह गरेको छ। आयोजनाको केन्द्रीय कार्यालयले सूचना मार्फत आजदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरू गरिएकोले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबड़ हुन सक्ने भन्दै नजान भनेको हो। परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबड़ हुन सक्ने भन्दै आयोजनाले नदीमा पौड़ी नखेल्न, माछा नमार्न र वस्तुभाव लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ। आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोला नालाहरूमा जाँदा विशेष सावधानी अपनाउन पनि भनिएको छ। साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरन्तै आयोजनालाई खबर गर्न पनि भनिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा कोरोना भाइरस भेटिँदैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सृजना भइसकेको भन्न नसकिने जनाएको छ। मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कुनै पनि व्यक्ति संक्रमित रहेकै अवस्था भइसकेपछि पनि ढलको पानीमा भाइरसको टुक्राहरू भेटिन सक्ने बताउनुभयो। डाक्टर गौतमले ढलको पानीमा भेटिएको कोरोना भाइरस मानिसमा सर्ने सम्भावना नरहेको समेत जानकारी दिनुभयो।
व्यक्ति COVID-19 संक्रमित रहेकै अवस्थामा वा निको भइसकेपछि पनि ढलमा COVID-19 भाइरल RNA फ्रेगमेन्ट अर्थात भाइरसका टुक्रा टाक्री भेटिएको देखिन्छ, जुन सामान्यतया रोग सार्ने खालको हुँदैन। कोरोना भाइरस सामान्य तापक्रमको पानी जसमा क्लोरिन जस्तो जीवाणु नाशक औषधि राखिएको फोहोर पानी अर्थात अस्पतालबाट निस्किने ढलको पानीमा पनि 2 दिनसम्म बाँच्ने देखिएको छ। ढलको पानीमा कोरोना भाइरसको पहिचान भए पनि यसको माध्यमबाट मानिसमा कोविड 19 सर्न सक्ने सम्भावनालाई अध्ययनहरूले पुष्टि गरेका छैनन्। ढलको पानीमा कोविड 19 भाइरसको अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न मिल्दैन।
ढलको पानीमा रहेका जीवाणु र विषाणुको मात्रा निर्धारण गरी समुदायमा कोरोना भाइरस संक्रमण कुन अवस्थामा छ भन्ने बुझ्न सकिने भए पनि यसलाई पूरक विधिका रूपमा मात्रै लिन सकिने प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यसै गरी मन्त्रालयले कुनै पनि व्यक्ति क्वारेन्टिन बस्नु अगाडि र क्वारेन्टिनबाट घर फर्किनु पूर्व अनिवार्य स्वास्थ्य परीक्षण गरी मन्त्रालयमा त्यसको विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको क्वारेन्टिनमा रहेका व्यक्तिहरूका लागि स्वास्थ्य सम्बन्धी व्यवस्था समय अनुकूल परिमार्जन गरिएको छ। क्वारेन्टिनमा बस्दा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, क्वारेन्टिनमा रहने व्यक्तिहरूको क्वारेन्टिनमा राख्नु पूर्व र क्वारेन्टिनबाट जाँदा स्वास्थ्य अवस्था जाँच अनिवार्य गर्ने र रिपोर्ट गर्ने।
विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट आज 132 जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज 132 जना संक्रमण मुक्त भई घर फर्किएका र हालसम्म फर्कनेको संख्या 6,547 पुगेको जानकारी दिनुभयो। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त भई स्वास्थ्य लाभ गर्नेको दर 41.5% रहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले बताउनुभयो। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका 25 प्रयोगशालामा 4,710 नमूनाको आरटीपीसीआर विधिबाट परीक्षण गर्दा 293 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म 15,784 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। जम्मा संक्रमितहरूमध्ये प्रदेश नम्बर 1का 694, प्रदेश नम्बर 2का 4,160, बागमती प्रदेशका 563, गण्डकी प्रदेशका 1,142, प्रदेश नम्बर 5का 3,968, कर्णाली प्रदेशका 1,579 र सुदूरपश्चिम प्रदेशका 3,678 जना रहेको मन्त्रालयले जनाएको छ। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिन स्थलहरूमा आज 31,573 जना रहेका छन् भने 9,203 जना विभिन्न आइसोलेसन सेन्टरहरूमा रही स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप 13 नेपालीको मृत्यु भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स यूएईमा थप 6, भारतमा 5, ओमान र कुवेतमा 1-1 नेपालीको मृत्यु भएको छ। समितिका अनुसार शनिबार साँझसम्म विभिन्न 14 देशमा 143 नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। हालसम्म विश्वभर 37 देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट प्रभावित भएका छन्। राष्ट्रिय मानवाधिकार आयोगले कोरोनाबाट बढ़ी प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रणका लागि पीसीआर परीक्षणलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका जस्तो घनावस्ती भएको ठाउँमा समुदायमा कोरोना संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ विलयमा ध्यान पुर्याउन र पीसीआर परीक्षणलाई तीव्रता दिई नागरिकको स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको हो। जल तथा मौसम विज्ञान विभागले यही असार 25 गतेदेखि मुलुकभरका नदी नालामा पानीको बहाव बढ़ने पूर्वानुमान गरेको छ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद डाक्टर अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय रहेकाले धेरैजसो स्थानमा पानी पर्ने तथा कतै भारी वर्षा हुने देखिएको छ। असार 26 29 गतेसम्म धेरै स्थानका नदीहरूमा सतर्कताको तह पार गरी खतराको तहसम्म पुग्ने भएकाले बेलैमा पूर्व सावधानी अपनाउन भनिएको छ। असार 26 29 गतेसम्म कनकाई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा पानीको बहाव बढ़ने विभागले जनाएको छ। त्यस्तै प्रदेश नम्बर 1 र 2, बागमती तथा अन्य आसपासका चुरे तथा तराईबाट बग्ने सबै नदीमा बहावले सतर्कता तह पार गरी केही स्थानमा खतराको तहसम्म पुग्ने सम्भावना रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना जारी गरी सम्भावित जोखिम रोक्न पूर्व तयारीमा जुट्न समयमै अनुरोध गरेको छ। प्राप्त विवरण अनुसार पछिल्लो 24 घण्टामा मुलुकभरको 130 ठाउँमा वर्षा मापन केन्द्र मध्ये सबैभन्दा बढ़ी डडेलधुराको वर्षा मापन केन्द्रमा 124.5 मिलिमिटर पानी परेको छ। नेपाली कांग्रेस संसदीय दलले देशका विभिन्न स्थानमा बाढ़ी पहिरोबाट विस्थापित भएका र जोखिमयुक्त अवस्थामा रहेका नागरिकको सुरक्षित व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आज विज्ञप्ति मार्फत बाढ़ी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि तत्काल उद्धार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ। बाढ़ी पहिरो र डुबानमा विपत्ता भएका व्यक्तिको तत्काल खोजी गरी उद्धार गर्न, घाइतेहरूको स्वास्थ्य उपचार र विस्थापित भएका घर परिवारहरूलाई सुरक्षित स्थानमा पुनस्थापना गरी राहत वितरणका साथै मृत्यु भएका घर परिवारहरूलाई उचित राहत प्रदान गर्न नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ। प्रदेश नम्बर एक सरकारको महत्वपूर्ण योजनाको रूपमा रहेको भोजपुर माने भन्ज्याङ वैकुण्ठ सड़क खण्डमा कालो पत्र गर्ने काम द्रुत गतिमा भइरहेको छ। 54 करोड़ रूपियाँको लागतमा निर्माण सम्पन्न गरिने सड़क कालो पत्र भएपछि भोजपुरको दक्षिणी क्षेत्रलाई सहज रूपमा सदरमुकामसम्म यातायातले जोड्नेछ। भोजपुरबाट हाम्रा संवाददाता गणेश विष्टको यो रिपोर्ट।
भोजपुरको दक्षिणी क्षेत्रलाई सहज रूपमा सदरमुकामसम्म जोड्नको लागि प्रदेश सरकारको 54 करोड़ लागतमा कालो पत्रे गर्ने लक्ष्यका साथ गत माघ महिनाबाट काम थालनी गरिएको हो। कामलाई तोकिएको समयमा सम्पन्न गर्नका लागि लकडाउन तथा बरसातको समय शुरू भए पनि निर्माणको काम तीव्र गतिमा भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज रेड्डीले बताउनुभयो।
20 किलोमिटर कालो पत्रे गर्ने कार्यक्रम छ र यसको लागत 54 करोड़ छन्। आफ्नो सेड्युल अनुसार नै काम अगाडि बढ़ाइरहेका छन्।
रामप्रसाद राई गाउँपालिकाको डडुवाबाट कालो पत्रे काम थालनी गरिएको सड़कको ग्रेडिङ मिलाउने, चौडा गर्ने, रिटर्निङ वाल निर्माण गर्ने, ड्रेन बनाउने लगायतको काम भइरहेको छ। प्रदेश सरकारको दुर्गामी महत्व बोकेको सड़क भएकाले लकडाउनको समयमा पनि निर्माण कार्य अवरोध हुन नदिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनुभयो।
शुरू भएको 3-4 महिनामै लक्ष्य अनुसारको काम भएको पाइयो।
सड़कलाई गुणस्तरीय बनाउनका लागि इन्जिनियरले नियमित रूपमा अनुगमन गर्ने गरेका छन्। काम गर्ने क्रममा कुनै अवरोध नआएमा कामलाई तोकिएकै समयमा सक्ने निर्माण कम्पनीले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन।
वाओ, रियलमै छिटो डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT 4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT 4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। गुरूजनप्रति सम्मान भाव प्रकट गरी आज गुरू पूर्णिमा पर्व मनाइएको छ। आजको दिन विद्यार्थी र शिक्षक बीचको सम्बन्धलाई प्रगाढ़ रूपमा स्थापित गर्नुका साथै गुरू र विद्यार्थीका बीचमा आत्मीयता, श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रलाई आदर्श एवं सेवामूलक बनाई अघि बढ़न निर्देशन गर्दछ। आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइएको छ। वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेदव्यास आजकै दिन जन्मिन भएको सम्झनामा व्यास जयन्ती मनाउने गरिन्छ। डोटी र कालीकोटमा पहिरोमा पुरेर दुईजनाको मृत्यु भएको छ। गैराती घरमाथिबाट आएको पहिरोमा पुरेर डोटीको पूर्वी चौकी गाउँपालिका वडा नम्बर 4 साना गाउँ नुवाकोटमा स्थानीय भक्त दमाईका 4 महिने छोरा छत्र दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरीक्षक दिलीप सिंह देउवाले जानकारी दिनुभयो। पहिरोमा परि घाइते भक्त दमाईको भने स्थानीय साना गाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसै गरी कालीकोटको नरहरिनाथ गाउँपालिका साथ मालकोटको दुदुल्लीमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। हिजो पहिरोमा पुरिएर स्थानीय 35 वर्षीय तुला बटालाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताउनुभयो। पहिरोले नरहरिनाथ गाउँपालिका साथको 6 कोठे वडा कार्यालयको भवन पनि पुरिएको उहाँले जानकारी दिनुभयो। कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा करोड़ौं रकमान्तर गरी बैंकलाई हानि नोक्सानी पुर्याउने कार्यमा संलग्न रही फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने 36 वर्षीय सौजन तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गैराती ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो। तामाङ लगायतको समूहले गत असोज 7 गते कृषि विकास बैंक शाखा कार्यालय न्यू रोडमा अनाधिकृत रूपमा सुनिता श्रेष्ठको खातामा 49,50,000 रकमान्तर गरी त्यसबाट 9,50,000 भुक्तानी लिएको थियो। त्यस्तै आरोपी सुनिता श्रेष्ठ समेतका व्यक्तिको खातामा बैंकको मौजदातबाट विभिन्न मितिमा आपराधिक व्यक्तिले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी कुल 4,88,46,000 रकमान्तर गरी भुक्तानी लिएको भन्ने सूचना प्राप्त भएपछि महाशाखाले अनुसन्धान थालेको हो। महाशाखाले श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पञ्जालाई पक्राउ गरी संगठित अपराध कसुरमा अनुसन्धान तथा कार्यवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइए पनि तामाङ भने फरार रहेका थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेड दिल्ली बजार शाखाका तात्कालीन शाखा प्रबन्धक भूपराज कोइराला विरूद्ध करिब 55,00,000 बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैंकिङ सिस्टम अन्तर्गत प्रदान गरिएको व्यक्तिगत टेलर आईडी र सिस्टम सुपर यूजर दुरूपयोग गरी सेवाग्राहीको रकम नेपाल बैंक लिमिटेडबाट आफ्नो विभिन्न खातामा जम्मा गरी भ्रष्टाचार जन्य कसुर गरेको पुष्टि भएकोले कोइराला विरूद्ध विशेष अदालत काठमाडौँमा आज 54,84,000 भन्दा बढ़ीको भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। झुट्टा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाइदिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तात्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। विदेशी नागरिकलाई नागरिकता र राहदानी बनाइदिएको मुद्दामा जिल्ला अदालत झापाबाट वारेन्ट जारी भएका आचार्यलाई प्रहरीले हिजो भक्तपुर गट्ठा घरबाट पक्राउ गरी आज जिल्ला अदालत झापामा बुझाएको प्रहरीले जनाएको छ। काठमाडौँको गंगोबुस्थित एक गाड़ी ग्यारेजमा आगलागी हुँदा 8 माइक्रोबस जलेर नष्ट भएका छन्। आज बिहान 3 बजे काठमाडौँ महानगरपालिका 26 स्थित सप्रश्री माइक्रो ग्यारेजमा अचानक आगलागी हुँदा माइक्रोबस जलेर झण्डै 5 करोड़ रूपियाँको क्षति भएको अनुमान गरिएको छ। सरकारबाट अनुदान रकम प्राप्त भएपछि रूकुम पश्चिमका कृषकहरू व्यावसायिक पशुपालनमा लागेका छन्। सरकारले ग्रामीण क्षेत्रमा पशुपालनलाई व्यावसायिक रूपमा दूध र दुग्धजन्य पदार्थ उत्पादनमा जोड़ दिएको छ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको यो रिपोर्ट।
पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम मार्फत अनुदान तथा प्रोत्साहन रकम प्रदान गरेपछि कृषकहरू उत्साहित भएका छन्। ग्रामीण पशुपालन व्यवसायलाई व्यवसायमूलक तथा पेशागत सुधारमा परिवर्तन गर्ने, स्थानीय पशुपन्जीमा नस्ल सुधार, पशु आहारमा सुधार तथा पशु स्वास्थ्य सेवा प्रदान गरी पशुहरूबाट कृषकको आय स्रोतमा वृद्धि गराउनका लागि कार्यक्रमहरू केन्द्रित रहेका छन्। पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख ज्ञानु कुमार शर्मा,
उत्पादन बढाउनको लागि दूध प्रबन्धन कार्यक्रम सञ्चालन गरेका छौँ। परदेशकै एउटा भैँसीको स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यले 1 करोड़को कार्यक्रम सञ्चालन गर्दैछौँ।
किसान केन्द्र स्थापना अन्तर्गत 4 दुग्ध सहकारी तथा डेरी उद्योगलाई अनुदान उपलब्ध गराइएको छ। कार्यालयको अनुदान पछि डेरी तथा दुग्ध सहकारी संस्था मार्फत गाउँ गाउँको दूध संकलन गर्ने र बजारीकरणमा ठूलो सहयोग पुगेको नागरिक दुग्ध सहकारी संस्था मुसिकोटका कोषाध्यक्ष लाल बहादुर शिरपालीले बताउनुभयो।
रुकुमका किसानहरूमा यति उत्साह जागेको छ कि हामीले उत्पादन गरेको दूध बाहिर जिल्लासम्म जान्छ भनेर किसानहरू चाहिँ खुसी।
विगतमा निर्वाहमुखी कृषि कर्म गरिरहेका किसानहरूले पछिल्लो केही वर्षदेखि अनुदान तथा प्रोत्साहन रकमका कार्यक्रमले सामूहिक रूपमा आय आर्जनमा लाग्न प्रेरित गरेको जनप्रतिनिधिहरूको भनाइ छ। त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका उपाध्यक्ष निर्मला विष्ट खड्का,
भैँसीका पाराहरू काटी खान नपाइने, यदि काटी खाएको पाइएमा उसलाई दण्ड सजाय हुने त्यस्तो खालको नीति बनाएछौ।
सरकारी अनुदान तथा प्रोत्साहनले यस जिल्लाको कृषि, पशुपालन र दुग्धजन्य पदार्थका लागि आत्मनिर्भर मात्र नभएर पशुपालनबाट राम्रो आमदानी गर्न समेत शुरूआत गरेका छन्। मेघराज खटका, रेडियो नेपाल, रुकुम पश्चिम।
रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेश राज्यस्थित गाजियाबाद जिल्लामा रहेको मैनबत्ती बनाउने एक कारखानामा भीषण आग लागि हुँदा कम्तीमा 8 मृत्यु भएको छ। मृत्यु हुनेमा 6 महिला र 1 बालक समेत रहेका छन्। बिहानै कारखानाको एक कुनाबाट आगो सल्केको र आगलागीका कारण व्यापक क्षति भएको अधिकारीहरूले बताएका छन्। कोरोना भाइरस महामारीका कारण विश्वभर संक्रमित हुनेको संख्या 1,14,11,000 नागेको छ भने आधा भन्दा बढ़ी 64,61,130 मानिस संक्रमण मुक्त भएका छन्। कोरोना भाइरसका कारण हालसम्म 5,34,192 ज्यान गुमाइसकेका छन्। कोरोनाको इपी सेन्टर नै बनेको अमेरिकामा यस महामारीका कारण 1,32,327 ज्यान गइसकेको छ भने संक्रमितको संख्या करिब 30,00,000 पुग्न लागेको छ। यसैगरी भारतमा पनि मृतकको संख्या 19,000 नागिसकेको छ भने 6,75,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। इंग्ल्याण्डका बासिन्दा 3 महिनापछि पहिलो पटक रेस्टुरेन्टहरूमा जान थालेका छन्। सामाजिक दूरी कायम गर्नुपर्ने कड़ा प्रावधानका बीच मानिसहरू यसरी रेस्टुरेन्टहरूमा भेला हुन पाएका हुन्। सरकारले लकडाउनलाई खुकुलो पार्दै रेस्टुरेन्ट, सैलून, सिनेमाघर, पार्कहरू खोल्न अनुमति दिएको छ।
अब भैरवामा रहेको देशको एकमात्र विशेष आर्थिक क्षेत्रमा लकडाउनको समयमा पनि काम भइरहेको छ। विशेष आर्थिक क्षेत्रमा सञ्चालन रहेका विभिन्न तीन उद्योगहरूले लकडाउनको समयमा पनि उत्पादन गरेर स्वदेशी बजारमा पठाउनुका साथै विदेशमा समेत सामान निर्यात गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ। यस अवधिमा तीन उद्योगहरूले 14 करोड़को उत्पादन गरी निर्यात तथा आन्तरिक खपत गरेको प्राधिकरणका उपसचिव सुन्दर थापाले जानकारी दिनुभयो। विशेष आर्थिक क्षेत्रभित्र विद्युतको सब स्टेशन निर्माण गर्ने योजना रहे पनि अहिलेसम्म निर्माण हुन नसकेको उहाँले जानकारी दिनुभयो। सरकारले सीमारामा निर्माण सम्पन्न गरेको गार्मेन्ट प्रोसेसिङ जोनमा भने अहिलेसम्म कुनै पनि उद्योगले उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेका छैनन्। गार्मेन्ट प्रोसेसिङ जोनमा विद्युत र टेलिफोनका सब स्टेशन निर्माणको काम सम्पन्न हुन सकेको छैन। उद्योगहरूले गार्मेन्ट प्रोसेसिङ जोनमा उद्योगको भाडा घटाएर 3-5 रुपियाँ प्रति मिटर गर्नुपर्ने, कृषिलाई जस्तो सहुलियतमा बैंक ऋणको व्यवस्था हुनुपर्ने, पुराना मेसिनहरू लैजान पाउनुपर्ने लगायतका माग अघि सारेको प्राधिकरणले जनाएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले 2075 वैशाख 9 गते सूचना निकालेर सिमरा प्रोसेसिङ जोनमा उद्योगहरूलाई प्रस्ताव आह्वान गरेको थियो। काठमाडौँमा केबल कार सञ्चालन गर्ने कम्पनी चन्द्रगिरी हिल्स लिमिटेडले स्थानीय बासिन्दा एवं सर्वसाधारणलाई शेयर निष्कासन गर्ने भएको छ। नागरिक लगानी कोष र चन्द्रगिरी हिल्स लिमिटेड बीच शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ। चन्द्रगिरी हिल्सको 18,40,910 किता शेयरहरू 18,40,91,000 बराबरको मूल्यमा निष्कासन गर्ने सम्झौता भएको हो। सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रगिरी हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गर्नुभएको नागरिक लगानी कोषले जनाएको छ। नेपाल राष्ट्र बैंकले 50 रुपियाँ दरका नयाँ नोट सोमबारबाट बजारमा ल्याउने भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै 50 रुपियाँ दरका नयाँ नोट बजारमा पठाउने घोषणा गरेको हो। नयाँ नोटमा यसअघिका गवर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ। नयाँ गवर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका नयाँ नोटहरू भने आगामी कार्तिकबाट बजारमा आउने तयारीमा रहेको राष्ट्र बैंकले जनाएको छ। सेङ्जाको वालिङका महिलाहरू ढाका बुन्ने तालिम लिएर व्यावसायिक बन्ने धुनमा लागेका छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र वालिङ नगरपालिका 9 तल्लो वालिङमा रहेको कानून आँधीखोला बचत तथा ऋण सहकारी संस्थाले त्यस्तो अवसर जुटाइदिएका हुन्। मन्त्रालयको महिला लघु उद्यम तथा उद्यमशील विकास कार्यक्रमबाट व्यावसायिक ढाका बुनाई सिप विकास तालिमको सञ्चालन भएपछि तालिममा सहभागीहरू व्यावसायिक रूपमा ढाका बुनेर स्वरोजगार बन्ने धुनमा लागेका हुन्। तालिम प्रशिक्षकहरू रूपा राणा र मिनु कुमारी राणाले ढाका बुनाईबाट घरमै बसेर फुर्सदको समयमा काम गरेर पनि राम्रो आमदानी लिन सकिने बताउनुभयो।
आर्थिक समाचारपछि अब खेल समाचार।
समयमा नै पेक्सी फर्सोड नगर्दा दुईवटा संघले मात्र दक्षिण एसियाली खेलकुद चाकको पुरस्कार पाउने भएका छन्। त्यसमा गल्फ र फेन्सिङ संघ मात्र परेका छन्। राष्ट्रिय खेलकुद परिषदको नियम अनुसार पेक्सी फर्सोड नभएका संघलाई पुरस्कार रकम नदिने रहेको छ। परिषदले सबै संघलाई बारम्बार ताकेता गर्दा पनि हिसाब देखाउन नसक्दा सागमा सहभागी भएको 26 खेलमा 23 खेल संघले पुरस्कार नपाउने भएका हुन्। संघलाई पेक्सी फर्सोडको अन्तिम मिति आइतबार सकिएको छ। आइतबारसम्म दुई संघको हिसाब किताब मिलेको छ, बाँकी खेल संघहरूको हिसाब मिलिएको छैन। सागमा स्वर्ण जित्ने संघलाई 9 लाख, रजत जित्नेलाई 6 लाख र काँसे जित्ने संघलाई 3 लाख पुरस्कार दिने सरकारले नै घोषणा गरेको थियो। परिषदले आफ्नो बेरोजगारीलाई कम गर्ने रणनीतिका साथ आर्थिक पक्षलाई कडा रूपमा अगाडि बढ़ाएको छ। अब यसको मारमा बेरोजगार रहेका खेल संघ परेका छन्। कोरोना भाइरसका कारण रोकिएको फुटबल प्रशिक्षण शुरू गर्नका लागि अखिल नेपाल फुटबल संघले युवा तथा खेलकुद मन्त्रालयसँग स्वीकृति मागेको थियो। त्यो प्रक्रिया अझै पूरा हुन नसके पनि स्वास्थ्य मन्त्रालयले भने फुटबल खेलाड़ी र पदाधिकारी गरेर 70 जनाको पीसीआर परीक्षण गर्ने भएको छ। प्रशिक्षण शुरू गर्नुभन्दा अगाडि सबै खेलाड़ी तथा प्रशिक्षक र स्टाफको पीसीआर परीक्षण गर्नका लागि स्वास्थ्य मन्त्रालय सहमत भएको टीमका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिनुभयो। पहिलो चरणमा एन्फाले 35 खेलाड़ीलाई प्रशिक्षणमा बोलाउने तयारी गरेको छ। त्यसपछि अरू केही खेलाड़ी प्रशिक्षकले थप्न सक्ने बताएको छ। 2 साता भन्दा अगाडि नै एन्फाले सरकारसँग प्रशिक्षणका लागि अनुमति लिने प्रक्रिया शुरू गरेको थियो। त्यो निवेदन राष्ट्रिय खेलकुद परिषद हुँदै मन्त्रालयमा पुगेको थियो, तर अन्तिम निर्णय आउन बाँकी रहेको छ। लकडाउन पछि एन्फाले जुलाई 15 टीमको प्रशिक्षण शुरू गर्ने योजना बनाएको थियो, तर अहिलेसम्म स्वीकृति पत्र नआउँदा केही दिन ढिलो हुने सम्भावना बढेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम। हाल देशभर सामान्यदेखि पूर्ण बदलिरही केही स्थानमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर सामान्यतया बदलिरही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य तथा प्रदेश 1 बागमती गण्डकी र प्रदेश 5 एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलि दिउँसो देशभर अधिकांश क्षेत्रमा बदलिरही प्रदेश 5 सुदूरपश्चिम गण्डकी कर्णाली र बागमती प्रदेशका धेरै स्थान एवं प्रदेश 1 र प्रदेश 2 केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश पाँचका एक वा दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले उल्लेख गरेको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.2 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस र वर्षा 2.5 मिलिमिटर, पोखरा अधिकतम 32.9 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वीरेन्द्रनगर अधिकतम 30.7 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस र वर्षा फाटफुट, र दिपायलको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.2 डिग्री सेल्सियस र वर्षा 12.6 मिलिमिटर। समाचारको अन्तमा प्रमुख समाचार फेरि एकपटक। नेकपाभित्र चर्केको विवाद समाधानका लागि दुई अध्यक्षबीच वार्ता, सहमतिको खाका तयार पार्न चार नेतालाई जिम्मेवारी। नेपालमा कोरोना भाइरस संक्रमित मध्ये अहिलेसम्म 41.5% निको भई घर फर्किएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। ढलको पानीमा भिटिएको कोरोना भाइरस मानिसमा सर्ने सम्भावना नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भर्न शुरू, मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान मेलम्ची आयोजनाको आग्रह। र भारतको उत्तर प्रदेश स्थित गाजियाबाद जिल्लामा मैनबत्ती बनाउने कारखानामा आगलागी हुँदा कम्तीमा 8 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा र 9 बजे नेपालीमा हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।